الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من تزكى سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللہ تعالیٰ نے اس چیز کو پسند کیا کہ اللہ تعالیٰ کو پہچانا جائے. اللہ تعالیٰ نے اس ساری کائنات کو پھر بنایا. یہ اللہ کی اس میں محبت کا اظہار ہے, چاہت ہے کہ اللہ تعالیٰ کو پہچانا جائے. انسان اس دنیا میں آنے سے پہلے عالم ارواح میں اللہ رب العزت نے آدم علیہ السلام کی پشت سے تمام روحوں کو پیدا کیا, اور انسان کا اس اعتبار سے ایک سفر شروع ہو گیا. جب انسان بنا دیا گیا یعنی اس کی روح بنا دی گئی تو یہ سفر شروع ہو گیا. جب ماں کے پیٹ میں بچہ بنتا ہے تو وہ روح جو پہلے سے بنی ہوتی ہے اس روح کو اس جسم میں داخل کیا جاتا ہے. بعض اوقات جسم بن جاتا ہے لیکن اس میں روح داخل نہیں ہوتی. اگر روح داخل نہیں ہوتی تو وہ جسم بیکار ہوتا ہے, وہ زندہ بچہ پیدا نہیں ہوتا بلکہ مردہ کہلاتا ہے. اب اس بچے کا نہ جنازہ ہوتا ہے, بس اس کو ویسے ہی دفنا دیا جاتا ہے. جنازہ کب ہوگا؟ جب اس میں روح داخل ہو جائے گی. وجہ کیا ہے کہ جسم روح کے ساتھ مل کر انسان مکمل ہوتا ہے. جسم ہو اور روح نہ ہو اس میں تو انسان مکمل نہیں ہوتا. تو معلوم ہوا کہ اصل جو ہے انسان کا وہ اس کی روح ہے. وہ روح داخل ہو گئی تو انسان ہے, ورنہ ایک جسم ہے اور اس جسم کی کوئی حیثیت نہیں ہے. اب عالم ارواح میں یہ روح جو ہے ایک زمانہ سے رہ رہی ہے. ایک زمانے سے یہ روح عالم ارواح میں رہ رہی ہے, اور عالم ارواح میں فرشتوں کی صحبت ہوتی ہے, وہاں فرشتے ہوتے ہیں. تو جتنی بھی روحیں ہیں یہ فرشتوں کی صحبت میں رہتے ہیں, اور فرشتوں کی رضا ذکر اذکار ہے, تسبیح ہے. اس لیے جو بچہ بھی پیدا ہوتا ہے یہ بچہ فطرت اسلام پر ہوتا ہے, یعنی اس کی روح پاکیزہ ہوتی ہے اور اس میں نیکیوں کی خواہش ہوتی ہے. چھوٹا بچہ گناہ نہیں کرنا چاہتا, غلطی نہیں کرنا چاہتا. ہاں البتہ اس دنیا میں آنے کے بعد شیطان ہمارا دشمن ہوتا ہے, اور بندے کے لیے جو آزمائش ہے وہ اس کا نفس ہوتا ہے. اور دنیا کی چمک, دنیا کو اللہ تعالیٰ نے بنایا ایسا ہے, اس میں اٹریکشن ہے. تو اس اٹریکشن کی وجہ سے اور نفس کی وجہ سے اور شیطان کے ورغلانے سے انسان گناہ کرنے لگ جاتا ہے, اور جب گناہ کرتا رہتا ہے تو اب اس کو گناہ کی عادت ہو جاتی ہے. اور ہم یہاں پر सैर के लिए तो आई नहीं है, ये तो इम्तिहान की जगह है। हर इंसान एक खास टाइम पर यहाँ पर रहेगा, इम्तिहान देगा और इस दुनिया से चला जाएगा। इम्तिहान देने वाले जानते हैं कि जब क्वेश्चन होता है उसमें मल्टीपल चॉइस क्वेश्चन होता है, 3-4 ऑप्शंस होती हैं। अब ये सारी ऑप्शंस जो है क्लोज होती हैं, तो आदमी ने उसमें से जो सही ऑप्शन है उसको सर्कल करना होता है, ए है, बी है, सी है। अब कोई उसमें से सही ऑप्शन पिक कर लेता है और कुछ लोग उससे मिलती जुलती कुछ और ऑप्शन को पिक कर लेते हैं। जब रिजल्ट निकलता है, अगर ए की जगह बी पिक किया था और ए ठीक था तो रिजल्ट क्या बनेगा? फेल हो जाएगा वो क्वेश्चन का आंसर, उसने सही अटेम्प्ट नहीं किया, रॉन्ग आंसर उसने कर दिया। तो रॉन्ग आंसर करने से ये जो है रिजल्ट इसका फेल। एग्जैक्टली इसी तरह हम इस दुनिया में रह रहे हैं। हर आदमी अपनी समझ से आंसर जो है पिक कर रहा होता है और बंदे को सिचुएशंस में अल्लाह ताला ने डाला हुआ है। यहां पर सिचुएशंस आएंगी और उस वक्त देखना होगा कि ये कौन सा आंसर पिक करता है। जो बंदे अपनी मर्जी से कोई भी आंसर पिक करना शुरू कर दें तो ये पास तो नहीं होंगे, तो आदमी को केयरफुल रहना पड़ेगा। तो अल्लाह ताला ने सही आंसर पिक करने के लिए अंबिया का सिस्टम बनाया। सब अंबिया ने अपने वक्त में आकर डिवाइन नॉलेज के मुताबिक लोगों को समझाया बताया, जिसमें से एक सबसे बड़ी बात जो बताई गई कि ला इलाहा इल्लल्लाह, अल्लाह के सिवा किसी की इबादत नहीं करो। हर नबी ने यह बात कही। अगर आज हम जिस कंट्री में रहते हैं यहां पर बहुत सारे रिलीजन हैं, वो कहेंगे कि भाई हम भी गॉड को मानते हैं, मुसलमान कहेगा हम भी गॉड को मानते हैं, तो क्या डिफरेंस है फिर गॉड के मानने का? जब वो भी मानते हैं हम भी मानते हैं, वो भी कहते हैं यस देयर इज ए सुप्रीम पावर, कोई ना कोई पावर है। डिफरेंस जो है वो ये है कि गॉड को तो सब मानते हैं लेकिन गॉड की वर्शिप सब नहीं करते। जितने भी रिलीजन हैं अगर आप उनको केयरफुली देखेंगे, कोई क्रॉस की इबादत कर रहा है, कोई आइडल वर्शिपिंग कर रहा है, कोई जो है अपना डिजाइन बना लेता है, तो इबादत वो खुदा की नहीं करते, अल्लाह की इबादत नहीं करते, गॉड की इबादत नहीं करते, मानते। अब ऐसे है कोई आदमी कहीं जॉब कर रहा हो, कहे जी ठीक है आप बड़े हैं, सुपरवाइजर हैं, भाई बॉस हैं, एम्प्लॉयर हैं, लेकिन मैं आपकी बात नहीं मानूंगा, तो आप बताएं कि वो वहां कैसे फ्लरिश कर सकता है, सक्सेसफुल नहीं हो सकता वो वहां पर। तो अल्लाह ताला को मानना और अल्लाह की इबादत करना ये है ला इलाहा इल्लल्लाह, कि अल्लाह के सिवा कोई माबूद नहीं, किसी और की वर्शिप नहीं करनी चाहिए। वो ना वर्शिप जो है बंदा अपने नफ्स की भी करता है, जो एथियस्ट होते हैं जो कहते हैं हम किसी रिलीजन को नहीं मानते, वो अपने नफ्स को मानते हैं, आई विल डू व्हाट आई लाइक टू डू, उसके मुताबिक हम करेंगे। तो अब मालूम हुआ कि प्रॉफिटहुड की जरूरत है, तो प्रॉफिटहुड होगा तो वो बताएंगे कि इस तरह से इबादत करो जिस तरह प्रॉफिट करके दिखा रहे हैं, इस तरह लाइफ गुजारोगे تو جو کمپینین آف رسول اللہ صلی اللہ علیہ وسلم تھے انہوں نے نبی اکرم صلی اللہ علیہ وسلم کو فالو کیا، کاپی کیا، اور ان کو دیکھ کر پھر نیکسٹ جنریشن نے کاپی کیا، پھر اس سے اگلی جنریشن نے کاپی کیا، ایونچولی یہ ریلیجن ہمارے تک پہنچا. اب ہمارا کام کیا ہے کہ ہم نے بھی کاپی کرنا. اگر ہم کاپی نہیں کریں گے تو پھر ہم صحیح ریلیجن پہ یا وہ صحیح کوشچن کا آنسر نہیں کر سکیں گے، مسٹیک کر جائیں گے. اسی لیے کہ فرمایا وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ، کہ آپ نصیحت کریں، لوگوں کو ایک دوسرے کو بتانا چاہیے. جیسے آج ہم یہاں بیٹھے ہوئے ہیں، اگر ہم یہاں کوئی ایسا سیمینار کر رہے ہوتے ہیں جس میں کسی بھی خاص بزنس کی بات کرتے تو کچھ لوگ ہو سکتا ہے اس بزنس کو کرنا شروع کر دیتے. بڑے بڑے سیمینارز ہوتے ہیں، بہت سارے لوگ آتے ہیں اس میں، وہ کسی خاص چیز کو پروموٹ کر رہے ہوتے ہیں تو لوگ جو ہے اس کو کرنا شروع کر دیتے ہیں. تو بھئی عبادت جو ہے، اللہ تعالیٰ کی عبادت کرنا، اس کو بھی پروموٹ کرنا پڑتا ہے. عمل بالمعروف، نیکی کو پروموٹ کرو، اس کا تذکرہ کرو اور برائی کو روکو. اگر ہم روکے ہی نہیں، ایک فیشن بن گیا آج کل کہ بھئی کوئی کسی کے معاملے میں دخل نہ دے، نن آف یور بزنس، مائی لائف. حالانکہ مائی لائف نہیں ہوتی، یہ آپ کی لائف آپ کے نیبر کو ڈسٹرب کرتی ہے یا بینیفٹ دیتی ہے. آپ ایک گھر میں رہ رہے ہیں، بھائی ہے، بہن ہے، ہم انٹر کنیکٹڈ ہیں، سوشل لائف ہے. اگر ایک آدمی شور مچا رہا ہو تو دوسرے کے سر میں بھی درد پڑتا ہے. ایسا تو نہیں ہے کہ وہ کہے جی شور تو میں مچا رہا ہوں، میری زبان تھک رہی ہے، میرا گلا تھک رہا ہے، آپ کو تو میں کچھ نہیں کہہ رہا. نہیں، ڈیفینیٹلی اس کا افیکٹ دوسروں کو ہوتا ہے. اسی لیے کہا گیا کہ آپ نصیحت کریں، اور نصیحت مومنین کو فائدہ دیتی ہے. تنفع المؤمنین، جو ایمان لے آئے ہیں، جو بلیورز ہیں، ان کو جب نصیحت کی جاتی ہے تو ان کو فائدہ ہوتا ہے. ہاں، جو بلیو ہی نہیں کرتا وہ تو کہے گا کہ آپ مجھے نصیحت ہی نہ کریں. اب ہم کیونکہ ایسے ایٹماسفیئر میں رہتے ہیں کہ جہاں سب لوگ مومنین نہیں ہیں، سب ماننے والے لوگ نہیں ہیں، تو دیکھو ان کے بیہیویئر کا بھی تو افیکٹ ہمارے اوپر ہوتا ہے، کیونکہ ہم ان کے ساتھ رہ رہے ہوتے ہیں، سکولوں میں ان کے ساتھ پڑھتے ہیں، جاب پر ان کے ساتھ ہم جاب کر رہے ہوتے ہیں، تو ان کی تھنکنگ ہمارے اوپر بھی افیکٹ کرتی ہے. جو بندہ اپنے کنٹری سے یہاں پر آتا ہے، کچھ عرصے کے بعد لوگ کہتے ہیں جی اب یہ امریکنائزڈ ہو رہا ہے، یعنی جو یہاں کی اچھی باتیں ہیں ان کو بھی وہ اڈاپٹ کر رہا ہوتا ہے، اور جو یہاں اس کلچر کی وہ باتیں ہیں جس کو وہ پہلے پریکٹس نہیں کرتا تھا اس کو بھی اڈاپٹ کرنا شروع کر دیتا ہے. ویژن کیا ہے کہ بھئی جب جہاں آپ رہیں گے، جو آپ دیکھیں گے اس کا آپ کو افیکٹ ہوگا. اس لیے مسلمانوں کے لیے ضروری ہے کہ وہ ایک دوسرے کو اچھی باتیں کہتے رہیں. قرآن جب پڑھا جائے گا، اللہ کا کلام ہے، نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث پڑھی جائے گی، تو یہ اتنی پاورفل ٹاک ہے کہ اس کا افیکٹ ضرور ہوتا ہے. اس لیے اللہ تعالیٰ نے اپنے کلام کے اندر اس کو ڈسکس کرنے کا حکم دیا گیا ہے. آج ہم بہت ساری باتیں دوسری کرتے ہیں لیکن ہم دین کی باتیں نہیں کرتے. اللہ تعالیٰ نے اسلام اتنا پیارا ریلیجن ہمیں بنا کے دیا، اس میں ہر اچھی اچھی بات پک کر کے دے دی. الدین النصیحۃ، کہ جتنی بھی اچھی باتیں ہیں، ہر خیر یوں سمجھے ایک باسکٹ میں رکھ کر دے دی. اگر کوئی یہ کہے کہ ہمارے ریلیجن میں فنا اچھی بات ہے، بھئی اگر وہ اچھی بات ہے تو آپ دیکھیں کہ آپ کے دین میں ہے کہ نہیں، آپ کو ملے گی. مثلا کسی ریلیجن والا یہ کہے کہ بھئی جھوٹ نہیں بولتے ہوتے، کسی کو ٹرک نہیں کرتے، آپ اس کو سرچ کریں گے آپ کو اپنے دین میں بھی وہ بات مل جائے گی. اگر کوئی بندہ کسی اور ریلیجن والا کوئی ایسی بات کہہ رہا ہے اور وہ یہ سمجھ رہا ہے کہ یہ اچھی بات ہے، مثلا ناچ کر اپنے آئیڈل ورشپنگ کرنا، تو ہم اپنے ریلیجن میں دیکھیں گے ہمیں وہاں نظر نہیں آئے گی، تو کنکلوژن کیا نکلے گا کہ یہ اچھی بات نہیں ہے. کیونکہ اچھی ہوتی تو اس باسکٹ میں ضرور ہوتی، اگر اس میں نہیں ہے تو اس کا مطلب اچھی بات نہیں ہے. تو یہ ایک کرائیٹیریا مائنڈ میں رکھنا چاہیے کہ کسی ریلیجن کی کوئی بات اگر وہ کہتے ہیں اچھی ہے تو یہاں ہونی چاہیے. تو الحمدللہ اللہ تعالیٰ نے ہمیں دین ایسا دیا جو ایک کمپریہنسو وے آف لائف ہے، اور اس میں عبادات کو ڈیزائن کیا، اور عبادات میں ڈیلی عبادات میں نماز کو رکھا کہ ہم پانچ وقت اگر نماز پڑھیں گے، اور نماز کس لیے ہوتی ہے؟ تاکہ ہمیں یاد آئے اور ہمیں پیوریفائی کر دے، ریکٹیفائی کر دے. نبی اکرم صلی اللہ علیہ وسلم نے صحابہ سے پوچھا کہ اگر کسی کے گھر کے پاس ایک واٹر سٹریم ہو اور پانچ مرتبہ وہ اس میں شاور کرے، کیا اس بندے کے اوپر کوئی میل ہوگی، ڈرٹی ہوگا؟ صحابہ نے کہا یہ تو پاسیبل ہی نہیں ہے، فائیو ٹائمز وہ شاور لے رہا ہے، یہ تو ڈرٹی نہیں ہو سکتا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتایا اگر جو بندہ فائیو ٹائم پرے کرتا ہے یہ اسی طرح کلین ہو جاتا ہے، پیور ہو جاتا ہے. اب ایک ہمارا جسم ہے، وہ تو واٹر آپ نے ڈالا تو کلین ہو گیا، لیکن ہم نے بتایا کہ بھئی انسان اس دنیا میں آنے سے پہلے وہ عالم ارواح میں ایک سول کی کیفیت میں تھا، اسپرچولی وہاں پر تھا، روح تھی اس کی، وہ روح آئی تھی تو یہ انسان بنا تھا، اور اگر یہ روح اس جسم سے چلی جائے تو انسان ختم ہو جاتا ہے. تو معلوم ہوا کہ اب روح کو بھی تو کلین رکھنا پڑے گا، اور روح کیسے کلین ہوگی؟ عبادت سے ہوگی. اس کو اگر عبادت میں ڈالیں گے تو وہ کلین ہوگی، اور اگر عبادت نہیں کریں گے تو اس کی وجہ سے اب انسان گندے کام کرنے شروع کر دے گا، اس کو بری باتیں اچھی لگنے لگ جائیں گی، نماز پڑھنا مشکل ہو جائے گی، قرآن مجید کی تلاوت کرنا مشکل ہو جائے گا. تو اب اس کے اندر ڈیفیکٹ ہو گیا. یہ بالکل اسی طرح ہے کہ اگر کوئی انسان اللہ تعالیٰ کی طرف سے اپنی توجہ کو ہٹا لے، یعنی نیکی کو چھوڑ دے، تو اب اس کی وجہ سے اس کے اندر ڈیفیکٹ آئیں گے. اور وہ ڈیفیکٹ کیا ہوں گے؟ فار ایگزامپل آئیز کے اندر ڈیفیکٹ، کہ جو فنکشن آف آئی ہے وہ کیا ہے کہ آپ نے بری چیزوں کو نہیں دیکھنا، لیکن اب یہ بری چیزوں کو دیکھنا شروع کر دے گا. انٹرنیٹ پہ بیٹھے کہ میں اپنا ہوم ورک کروں گا، لیکن تھوڑی دیر بعد ایسی ویب سائٹ پہ جائے گا جو نہیں جانی چاہیے، دیکھنی نہیں چاہیے، لیکن اب کیونکہ آئی کے اندر ڈیفیکٹ آ گیا ہے یہ اس چیز کو جا کے دیکھے گا. اور ان ریالٹی اگر آپ دیکھیں کہ آپ انٹرنیٹ پہ جا کر اگر وہ چیزیں دیکھ رہے ہیں اس سے کیا فائدہ ہوگا؟ وہ تو ایک ڈیجیٹل چیز ہے، پکچر ہے، اور اس کی کوئی ریالٹی نہیں ہے. لیکن کیونکہ اب یہ ڈیزیز ہو گیا ہے اسپرچولی، اس لیے اس کا جی چاہتا ہے کہ میں اس کو بار بار دیکھوں. اسی طرح کانوں میں ڈیفیکٹ ہو گیا تو اب اس کو قرآن کی تلاوت اچھی نہیں لگے گی، اب اس کو جو ہے میوزک اچھا لگے گا. اسی طرح اچھی باتیں کہنا اس کے لیے مشکل، اور بری باتیں ایک گھنٹہ بھی کروا لیں کرتا رہے گا. کوئی گاسپ کرنا ہے یہ کر سکتا ہے، اس کو کوئی تکلیف نہیں ہوگی. تو معلوم ہوا کہ اسپرچل ڈیزیز جو ہے وہ انسان اگر کرتا ہے، جس طرح ظاہری بیماریاں ہوتی ہیں اسی طرح اس کی روح کی بھی بیماریاں جو ہے وہ انسان کے ساتھ ہوتی ہیں. خسرت دنیا والآخرہ، جو غفلت میں گیا اس کی دنیا بھی خراب ہو جاتی ہے اور اس کی آخرت بھی خراب ہو جاتی ہے. کیونکہ وجہ یہ ہے کہ دنیا تو ملی اسی لیے تھی کہ اس میں ہم نے اپنے آپ کو بنانا تھا، اور بن کر ہم نے آخرت میں کامیاب ہونا تھا. جیسے آپ ایگزامینیشن روم میں بیٹھ کر کوشچنز کے آنسر پک کر رہے ہیں، اگر وہاں آپ لیزی بیٹھ جائیں گے تو آپ ڈیفینیٹلی اپنا آنسر غلط کریں گے اور بعد میں تکلیف ہوگی. تو یوں سمجھیں کہ اگر ماں کے پیٹ میں جو بچہ بن رہا ہوتا ہے، اگر کسی وجہ سے اس کی ایک آنکھ نہ بنے، اب یہ بچہ پیدا ہو گیا، یا کسی کے ہاتھ یا پاؤں خراب بن گئے، اب یہ بچہ پیدا ہوا، ساری دنیا کے ڈاکٹر مل کر بھی اس کو وہ آنکھ نہیں دے سکتے جو ماں کے پیٹ میں بننی والی آنکھ جو ہے اس کے برابر ہو، اس کے برابر وہ آنکھ اس کو نہیں دے سکتے. وہ اگر اس کا بازو نہیں بنا تو ویسا بازو اب نہیں بن سکتا، وہ مسنگ ہے، وہ ڈیفیکٹڈ ہے. بالکل اسی طرح ہم اس دنیا کے پیٹ میں رہ رہے ہیں، اور یہاں پر دل کا بنانا ضروری ہے، کیونکہ اللہ تعالیٰ اس دن دیکھیں گے اس دل کو. بہت سلا معاف صدور، کہ دلوں میں کیا چیز لے کر آئے. تو اللہ تعالیٰ اگر اس دل کو دیکھیں گے اور اس کے بننے کی جگہ یہ دنیا ہے، مرنے کے بعد تو کافر بھی روئیں گے، توبہ کریں گے، معافیاں مانگیں گے، لیکن اللہ تعالیٰ سنیں گے ہی نہیں، کیونکہ بننے کی جگہ کیا تھی؟ یہ دنیا تھی. یہاں نہیں بنے تو کہا کہ کفار جب ایمان والوں کو دیکھیں گے کہ ان کے پاس ایک لائٹ نکلتی ہے ایمان کی، اور ہر طرف ڈارکنس ہے، اور وہ گزر رہے ہیں جنت کی طرف جا رہے ہیں، اور ان کے وہ لائٹ ان کو گائیڈ کر رہی ہے، جیسے گاڑی کی ہیڈ لائٹس ہوتی ہیں، رات کا وقت ہو اور راستے کا پتہ ہی نہیں ہو، جس کی گاڑی کی لائٹ ہے وہ تو راستہ دیکھتا جائے گا، چلتا چلا جائے گا. تو ایک برج ہے جس کا نام ہے صراط، اور اس صراط کے نیچے جہنم بنی ہوئی ہے، اور اس کو ہر بندے نے کراس کرنا ہے. جس کے پاس یہ روشنی ہوگی وہ کراس کر رہا ہوگا، تو اس وقت کافر لوگ ڈس بلیور جو ہیں ایمان والوں سے کہیں گے کہ بھائی تھوڑی روشنی ہماری طرف بھی کریں، جیسے کسی کے پاس ٹارچ ہوتی ہے وہ کہتے ہیں تھوڑی سی ٹارچ آپ ذرا ہمیں بھی دیں تاکہ ہم بھی راستہ دیکھ کے چلیں. تو یہ بندے کہیں گے انظرونا نقتبس من نورکم، یعنی آپ اس نور کو ہماری طرف کریں تاکہ ہم بھی گزر سکیں. تو ایمان والے جواب دیں گے کہ بھئی یہ نور تو یہاں نہیں ملتا. تو وہ پوچھیں گے کہاں سے ملتا ہے، تو کہیں گے پیچھے دنیا میں. تو جب وہ کہیں گے پیچھے، تو یہ پیچھے کی طرف چلیں گے، لیکن پیچھے ایک دیوار سی بن جائے گی، وال، ایک ہرڈل آ جائے گا، اور ان کو پیچھے نہیں جانے دیا جائے گا. کیونکہ اس دنیا میں جو ہم آئے ہوئے ہیں، جو بندہ ایک دفعہ یہاں سے آ کر گزر گیا ये पीछे नहीं जा सकता। जो अडल्ट हो जाता है वो दोबारा चाइल्ड नहीं बन सकता, हम इस दुनिया में भी देख रहे हैं। तो अब वो वापस नहीं जा सकेंगे, तो उसकी वजह से वो उस ब्रिज से गिरेंगे और जहन्नम के अंदर चले जाएंगे। तो मालूम हुआ कि भाई ये वक्त है जिसमें हमने बनना है, जिसने इसको जाया कर दिया तो भाई वो तो लॉस कर गया। अल्लाह ताला ने बनने के लिए, क्योंकि हम इस दुनिया में आए हैं, दुनिया की हमारी जरूरतें भी हैं और शैतान भी है, नफ्स भी है, तो हम फॉरगेट कर जाते हैं, भूल जाते हैं कि हमने तो यहां पर मेहनत क्या कौन सी करनी थी, खेल और तमाशे में लग जाते हैं, लहव लहब उसमें हम लग गए। लिहाजा अल्लाह ताला ने नसीहत के लिए फिर एक दूसरे को बताना इसका एक सिलसिला बनाया अंबिया का, और अंबिया के बाद अब मुसलमानों को एक दूसरे के लिए छोड़ा कि तुम एक दूसरे को नसीहत किया करो, और साथ ही साथ जो इस्लाम का एक सिस्टम बनाया जिसमें 5 मरतबा नमाज का पढ़ना, फिर अल्हम्दुलिल्लाह एक ऐसा प्यारा महीना जो चंद दिनों में हमारे पास आने वाला है, और वो महीना रमज़ान है, और रमज़ान में शैतान को बांध दिया जाता है, नफ्स को भूख के साथ मजबूर कर दिया जाता है, आदमी फास्टिंग करता है। और इस वक्त आपने देखा होगा मस्जिदें मुसलमानों से भर जाती हैं, नेक लोगों से भर जाती हैं, दिन को रोज़ा रखते हैं, रात को कुरान सुनते हैं। तो अब ये कुरान सुनने का फायदा होता है, ये नसीहत है कुरान। तो इस सारे महीने को, इस सारी इंटेंसिव एक्सरसाइज को जो बंदा सीरियसली करता है, तो इसके बारे में कहा लअल्लकुम तत्तकून, कि शायद जो है ये रमजान का महीना जो अल्लाह ताला ने दिया, इसका नतीजा क्या निकलेगा कि बंदा को तकवे की नेमत नसीब हो जाएगी। तकवा कहते हैं कि जिंदगी में केयरफुल हो जाना। हम ऐसी जिंदगी गुजार रहे हैं कि जिसमें हम भूल गए कि हमने मरना है, आखिरत की तैयारी करनी है। हो सकता है कि रमजान का महीना आए और हमें याद आ जाए कि मेरी जिंदगी का मकसद क्या है, तो इंसान तैयारी शुरू कर देगा। जो जो रमजान करीब आ रहा है, बहुत सारे लोग दुनिया में उनकी तवज्जो बढ़ती चली जा रही है, केयरफुल होते चले जा रहे हैं। हुफाज जो अपना कुरान कुछ उनको याद था, कुछ भूल गया, वो आजकल कुरान पढ़ना शुरू किया हुआ है। जो मस्जिदें थी वहां पर सफाई सुथराई स्पेशल इंतजाम, और रमजान की तैयारियां जो एक जाहिरी हालत में होती हैं वो की जा रही हैं, लेकिन इसके साथ साथ बातिनी तैयारियां हर बंदे को करनी चाहिए। हम सब मुसलमान हैं, रमजान आ रहा है, क्योंकि रमजान का ऐसा बाबरकत महीना है कि इस महीने में गुनाह माफ हो जाते हैं, रहमतें मिलती हैं, इंसान की मगफरत होती है, और जहन्नम से उसको रिहा कर दिया जाता है। और यही तो मकसद है जिंदगी का कि हम लौट कर वापस जन्नत में चले जाएं और हमारे गुनाह माफ हो जाएं, अल्लाह हमसे राजी हो जाए। तो इसके लिए अल्लाह ताला ने हमें रमजान मुबारक की नेमत दी है। लेकिन अगर इंसान को पता ही ना हो कि मैंने इस महीने से फायदा उठाना है, या मुझे मेरे अंदर कोई वीकनेसेस हैं, तो हो सकता है कि रमजान का महीना भी आएगा और इसके अंदर कोई फर्क नहीं पड़ेगा। महीना रमजान का आता है, काफिरों को पता ही नहीं चलता, नॉन मुस्लिम होते हैं उनको तो पता ही नहीं क्या डिफरेंस आया है, तो महीना आ गया, इसलिए कि वो कंप्लीटली अपने आप को डैमेज कर चुके हैं, उन्होंने इस डोर को ओपन ही नहीं किया, क्लोज किया हुआ है। अगर हम भी इसी तरह अपने डोर को पार्शली क्लोज कर देंगे तो हमें पार्शली बेनिफिट रहेगा, और जो कंप्लीटली क्लोज कर देगा वो कंप्लीटली डैमेज हो जाएगा। तो लिहाजा देखो भाई, जिस तरह जिस्म की बीमारियां होती हैं और हम उसके लिए डॉक्टर के पास भी जाते हैं, इलाज करवाते हैं, बिल्कुल इसी तरह इंसान की स्पिरिचुअल डिजीज़ भी होती हैं, इंसान स्पिरिचुअली भी बीमार हो जाता है। अब देखो कि फरमाया फी कुलूबिहिम मरदुन फज़ादहुम अल्लाह मरदा, कि ये जो काफिर होते हैं, मुनाफिकीन होते हैं, मुशरिकीन होते हैं, इनके दिलों में मर्ज होता है। अल्लाह फरमाते हैं सिकनेस होती है, और अल्लाह ताला इनकी नाफरमानी की वजह से इनकी सिकनेस को बढ़ा देते हैं। अब देखो, अगर सिकनेस बढ़ जाए तो फिर इसका मतलब है क्योर होने का चांस खत्म, तो डैमेज हो जाएगा, कंप्लीटली डिस्ट्रॉय हो जाएगा। अब एक आदमी है, उसकी निगाह काबू में नहीं है, हर वक्त इधर उधर नामहरम को देखता है, तो इसको कहा गया कि ये दिल में मर्ज है, मर्ज की अलामत है। अच्छा, यंग लोग तो कहेंगे कि भाई ठीक है, हमारी मैरिज नहीं हुई, हमारे अंदर एक फीलिंग्स है, इसलिए हम इधर उधर देख रहे होते हैं, इंटरनेट की बीमारी हो जाती है। इंटरनेट का बकायदा एक सिंड्रोम है, और वो जो है, जो बंदा इंटरनेट देखने का आदि बन जाता है, वो ऑब्वियस वो सिंड्रोम, सिमिलर सिंड्रोम वो आपको फील होता है, जिसमें उसकी कंसंट्रेशन खराब हो जाती है, जिसमें उसको इबादत करने का जी नहीं चाहता, उसको आवाज ही नहीं आती, माँ बाप बुला रहे होते हैं, किसी का नाम अब्दुल्ला है, अब्दुल्ला अब्दुल्ला, माँ की आवाज ही नहीं आती। वजह क्या होती है कि वो होमवर्क नहीं कर रहा था, वो थोड़ी देर पहले बैठा हुआ कुछ और देख रहा था, किसी और साइट पर था। अब ऐसा नहीं है कि उसने कंप्यूटर बंद किया, फौरन बाहर आया तो इसका माइंड जो है वो क्लीन हो जाएगा, क्लीन नहीं होता, वो कुछ देर उसका इफेक्ट रहता है। अब जितनी देर वो इफेक्ट रहेगा, वो पेरेंट्स उसको जज कर लेंगे कि ये अंडर इन्फ्लुएंस है, इसको इफेक्ट हुआ हुआ है। जैसे कोई आदमी अगर ड्रिंक कर रहा है, तो ड्रिंक करते हुए वो ड्रंक तो हो जाएगा, लेकिन उसको रिकवर करने के लिए टाइम चाहिए होगा। एग्जैक्टली इसी तरह जो बंदा अपनी निगाहों की हिफाजत नहीं करता, इंटरनेट की बीमारी होती है उसको, तो इंटरनेट से उठने के बाद कितनी देर वो अंडर इफेक्ट होता है, इसको कहेंगे कि वो एंटर इनटू द नेट होता है। ये डिजीज क्या होगी, ही इज एंटर इनटू द नेट, वो कैच हो गया नेट के अंदर, तो वो कुछ देर जैसे मछली जो है पकड़ी गई, जब तक वो उसको कोई नेट को काट के ना निकाले, उसको वो फंसा हुआ है उसमें, तो कितनी देर वो उस इन्फ्लुएंस में रहेगा। अगर ये बंदा बार बार इंटरनेट पे जाए, तो अब आप बताएं कि उसके दिन का कितना पीरियड जो है वो अंडर इन्फ्लुएंस हो जाएगा। तो अब इसकी वजह से जो है इसकी जिंदगी में जो नामा अमाल इसकी बुक ऑफ डीड पे लिखा जा रहा है, उसमें कितने आवर्स इसके डिस्ट्रॉयड आवर्स होंगे, और इसकी वजह से इसकी जो स्पिरिचुअल डैमेज हो रहा होगा वो भी इसी तरह सीवियर होता चला जाएगा। अब कुछ लोगों को देखा कि उनको दीन की बातों का मजा नहीं आता, तिलावत का मजा नहीं आता, कुरान पढ़ने का मजा नहीं आता, नमाज पढ़ने का मजा नहीं आता, किसी नेक आदमी से मिले, अच्छी कंपनी में बैठे, मस्जिद में गए, कहते हैं दैट्स नॉट फन, मजा नहीं आ रहा। ये ऐसे ही है जैसे कोई बंदा बीमार हो जाए तो उसको कहें कि भाई ये अच्छी डिश बनी हुई है, स्वीट डिश है, तुम खाओ, तो वो जब खाएगा उसको जो है वो बड़ी कड़वी सी लगेगी, सावर टेस्ट होगा, टेस्ट अच्छा नहीं होगा, वो कहेगा कि ये तो अच्छी अच्छी डिश नहीं है, टेस्ट नहीं अच्छा। उसको कहेंगे नहीं, असल में आप बीमार हैं इसलिए आपको टेस्ट फील नहीं हो रहा। तो बिल्कुल इसी तरह जो हमारा इबादात है इसका मजा नहीं आता, वरना जो लोग इबादत करने के मजे लेते थे, रमजान आता था उनको इतना मजा आता था रमजान का कि सारा महीना इबादत में गुजर जाता था, और जब रमजान खत्म होता था वो रोते थे इस बात पे कि ये महीना खत्म हो गया, ये कितने मजे का महीना। कुछ लोग हज पे जाते हैं हालांकि वहां तकलीफ आ रही होती है, लेकिन वो हज करके जब वापस आते हैं तो रो रहे होते हैं। उनसे पूछे भी क्या हुआ, कहते पता नहीं चला ये वक्त कैसे गुजर गया, इतनी तेजी से गुजर गया, इतना मजा आ रहा था। और उनको हज में मजा आया। और कुछ लोग ऐसे होते हैं जो ऐसी जगहों पे जाते हैं और बोरिंग होती है, उनको बोर हो रहे होते हैं, टायर्ड फील करते हैं। तो मालूम हुआ कि ये स्पिरिचुअल डिजीज है, ये एक स्पिरिचुअल डिजीज है, ये डायग्नोसिस होनी चाहिए, आदमी को सेल्फ अपने एनालिसिस करना चाहिए कि अगर मुझे इबादत का मजा नहीं आ रहा, नमाज पढ़ने का मजा नहीं आता, मैंने कोई चैरिटी दी मुझे मजा नहीं आया, कुरान पढ़ा मुझे मजा नहीं आया, रात को उठ के मैंने तहज्जुद पढ़ी मजा नहीं आया, तो मालूम हुआ कि ये आदमी को स्पिरिचुअल डिजीज हो गई है। कुरान ने बताया एक कि इंसान के दिल में मर्ज होता है तो उसके उसके निगाह काबू में नहीं होती, यानी वो इस किस्म की चीजें देख रहा है। दूसरा है कि इबादत का मजा चला गया, तो ये भी समझ लो कि इस बंदे को स्पिरिचुअल डिजीज है। तो स्पिरिचुअल डिजीजेस क्या होती हैं ये भी मालूम होना चाहिए। भाई अगर कोई बंदा प्राउड है, किसी बंदे के अंदर जो है कीना है, यानी कि उसके दिल में किसी के लिए गुस्सा है, किसी बंदे को बहुत गुस्सा आता है, एंगर बहुत ज्यादा है उसका, कोई बंदा जो है झूठ बोलता है, ट्रिक करता है, ये सारी क्या चीजें हैं, स्पिरिचुअल डिजीजेस हैं। इनका इलाज इसी दुनिया में होना है, और अगर ये हमारे अंदर हैं और हमारा इलाज ना हुआ तो इसकी सजा मिलेगी। जैसे कहा कि अगर कोई बंदा अपने माँ बाप का नाफरमान होता है, डिसओबीडियंट टू पेरेंट्स, इसकी सजा इस दुनिया में भी मिलती है और आखरत में भी मिलेगी, ड्यूअल डबल सजा है इसकी। कोई बंदा एरोगेंट है, इसकी सजा इस दुनिया में भी मिलेगी और आखरत में भी मिलेगी, दोनों जगहों पर इसकी सजा मिलेगी। अगर किसी ने अपने दिल में एंगर रखा हुआ है किसी के बारे में, तो जैसे भाई और बहन अपने नेबरहुड किसी और मुसलमान भाई के लिए, तो इसके बारे में कहा कि लैलतुल कदर की रात भी अगर आ जाए जिसमें बहुत लोगों को बख्श दिया जाता है, इस बंदे की बख्शिश नहीं होती। अब रमजान आ रहा है, हर आदमी कोशिश करेगा मुझे लैलतुल कदर की रात मिल जाए, और अगर इसके दिल में कीना होगा तो भाई उस रात भी बख्शिश नहीं होगी। एक साहबी आ रहे थे, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि ये जन्नती है, तो कुछ लोग जो बैठे थे पास, उनमें से एक साहबी थे, वो बहुत सरप्राइज हुए कि इनके बारे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कह दिया ये जन्नती हैं, क्या वजह होगी। वो इनके पास गए और उन्होंने कहा कि मैं आपका गेस्ट बनना चाहता हूँ, आपके घर आके रहना चाहता हूँ। पर्पज़ क्या था कि मैं जाके देखूंगा कौन सा स्पेशल ऐसा काम कर रहे हैं कि इनको अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जन्नती कह दिया है। ये आए 3 दिन 3 रात वहां रहे, इनको कोई स्पेशल बात नजर नहीं आई। سارے مسلمان نیک ہوتے تھے اس زمانے میں، سب نمازی ہوتے تھے، سب پرہیزگار ہوتے تھے، یہ بھی سب کی طرح نیک تھے، کوئی اسپیشل بات وہ پک نہیں کر سکے جو دوسروں سے ڈفرینٹ ہو. تو تیسرے دن جب جانے لگے تو انہوں نے کہا بھائی میں تو یہاں آیا اسی لیے تھا کہ تاکہ میں فائنڈ آؤٹ کر سکوں، تو مجھے پتہ نہیں چلا، آپ مجھے کائنڈلی خود بتا دیں. تو انہوں نے کہا اصل میں میں بھی باقی مسلمانوں کی طرح عبادت کرتا ہوں، لیکن ایک میری اپنی پرسنل ایک ہیبٹ ہے کہ رات کو جب میں سونے لگتا ہوں میرے دل میں اگر کسی کے بارے میں کوئی بھی اینگر ہوتا ہے میں اس کو فارگیو کر دیتا ہوں، فرگیٹ کر دیتا ہوں، بھلا دیتا ہوں اس کو. شاید یہ بات ہو جس کی وجہ سے نبی اکرم صلی اللہ علیہ وسلم نے جنت کا جو ہے خوشخبری بتائی ان کو. اب دیکھیں بھائی، جس طرح اس جسم کا علاج کرنا ضروری ہے، بالکل اسی طرح ہماری روح کا علاج کرنا بھی ضروری ہے. اور روح کا علاج نبی اکرم صلی اللہ علیہ وسلم نے بتایا، ذکر اللہ شفاء القلوب، کہ قلوب کی جو شفا ہے وہ ذکر اللہ ہے. تو اس دنیا میں جب ہم رہ رہے ہیں، اگر ہم چاہتے ہیں کہ ہمیں پورا علاج مل جائے اور ہم اسپرچولی ہیلدی ہو جائیں، تو ہمیں کیا کرنا پڑے گا؟ ذکر اللہ کرنا پڑے گا. اب ذکر کے اندر جتنی بھی عبادات ہیں، یعنی نماز پڑھتے ہیں، روزہ ہے، حج پہ جا رہے ہیں، زکوٰۃ دے رہے ہیں، یہ سارے کے سارے ذکر اللہ ہے، اس سے اللہ تعالیٰ کی یاد آتی ہے. پھر ایک اور چیز ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم صبح سے اٹھتے تھے تو اٹھتے ہی کچھ پڑھا کرتے تھے، باتھ روم جاتے تھے دعا پڑھتے تھے، واپس آتے تھے دعا پڑھتے تھے، کھانا کھانے بیٹھتے تھے بسم اللہ کہتے تھے، کھانا کھا لیا الحمدللہ، اور رات کو سونے سے پہلے بھی دعائیں پڑھتے تھے. یہ ساری کی ساری چیزیں کیا ہیں؟ یہ بھی اللہ کی یاد ہے، ذکر اللہ ہے. اب اگر آدمی بیٹھا ہوا ہے خاموشی سے، اللہ تعالیٰ یاد آ رہے ہیں، اور بندہ کہتا ہے کہ بھی وقت تو یہی ہے، مجھے اللہ تعالیٰ سے معافی مانگ لینی چاہیے، اور بندہ بیٹھا ہوا کہہ رہا ہے استغفر اللہ استغفر اللہ استغفر اللہ، یہ بھی ذکر اللہ ہے. یہ کیا کر رہا ہے؟ اللہ کو یاد کر رہا ہے اور اللہ سے توبہ کر رہا ہے. اس کو یاد آ گیا کہ اللہ کی نعمتیں اتنی ہیں کہ میں گن ہی نہیں سکتا. وہ کہہ رہا ہے الحمدللہ الحمدللہ الحمدللہ، پڑھ رہا ہے بیٹھا ہوا، سبحان اللہ سبحان اللہ، اللہ اکبر، لا الہ الا اللہ، ایسی چیزیں کہہ رہا ہے، یہ سب کیا ہے؟ ذکر اللہ ہے. اس لیے فرمایا کہ ذکر کثیر کرو، ذکر کثیر، تھوڑے سے ذکر سے کام نہیں چلے گا کہ تھوڑا سا ذکر کر لیا تو کام چل جائے گا، نہیں. بلکہ قرآن نے کیا کہا، اللہ نے طریقہ کیا بتایا کہ بھئی دنیا کے اندر ڈینجر بہت ہے، اور اگر تم چاہتے ہو شفاء قلوب مل جائے تو آپ کو کیا کرنا پڑے گا؟ ذکر کثیر. کتنا ذکر کثیر کریں گے؟ الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم، ہمارے کھڑے ہوئے، بیٹھے ہوئے، لیٹے ہوئے، آل ٹائم اللہ اللہ اللہ. اب آل ٹائم اللہ اللہ کیسے کریں گے بھائی؟ آل ٹائم کرنا تو بہت مشکل ہے، ہم نے جو ہے اور کام بھی کرنے ہیں. تو معلوم ہوا کہ اللہ تعالی نے دل دیا ہے، اور دل کا بھی تو کوئی کام ہوگا، آنکھوں کا کام ہے، کانوں کا کام ہے، ہاتھ پاؤں کا کام ہے، تو دل کا کام کیا ہے؟ محبت کرنا ہے. اگر کوئی بندہ دل میں اللہ کی محبت کو بھر لیتا ہے، اور ایک خاص طریقے سے ہر وقت دل میں اللہ کی یاد آ جائے، تو یہ 24 آور کی جا سکتی ہے، قیام میں بھی، قعود میں بھی، جنوب میں بھی کی جا سکتی ہے، پاسبل ہے. تو لہذا شفائے قلوب حاصل کرنے کا اب ہمیں طریقہ بتا دیا گیا کہ تم دل میں بھی اللہ کو یاد کرو, اور جس کے دل میں اللہ کی یاد ہوتی ہے وہ زبان سے بھی اظہار کرتا ہے, ایکسپریس کرتا ہے. بچے کو ماں سے محبت ہوتی ہے دل میں, وہ زبان سے کہتا ہے مما آئی لو یو. بندے کے دل میں محبت ہوتی ہے اللہ تعالیٰ کی, انسان کبھی نماز دو رکعت پڑھے گا تحیت الوضو کے نام سے, کبھی مسجد میں جانے پہ, کبھی توبہ کی نیت سے, فرائض کے علاوہ بھی پڑھتا رہے گا. وجہ کیا ہے کہ اس کے دل میں اللہ کی محبت ہے اور وہ اس کو ایکسپریس کرنا چاہتا ہے, اور اگر جو ہے دل میں محبت نہیں ہوگی تو ایکسپریس ہی نہیں کرے گا, ایکسپریس نہیں کرے گا تو یہ کیا ہو جائے گا, اسپرچل اب اس کو ڈیزیز ہو گئی, اس کو قرآن پڑھنا اچھا نہیں لگے گا, اس کو نماز پڑھنی اچھی نہیں لگے گی. تو اب علاج کیا ہے کہ بندہ دل میں اللہ تعالیٰ کو ہر وقت یاد کرے, اور اس کے ساتھ ساتھ جو اسلام نبی اکرم صلی اللہ علیہ وسلم نے سکھایا اس کے مطابق ساری زندگی اللہ کی عبادت کرے. کچھ لوگ ہوتے ہیں وہ کہتے ہیں جی ہم تو بڑے بیزی ہیں, ہمارے سے تو یہ سب کچھ نہیں ہوتا, تو ابھی آپ کیا کریں. وہ یہ سمجھتے ہیں کہ اگر تم جنت میں جاؤ گے ہم بھی چلے جائیں گے, بھئی اب مریں گے اللہ معاف کرنے والے ہیں, اللہ معاف کر دیں گے جنت میں چلے جائیں گے. ہاں مومنین کے لیے مرنے کے بعد بھی معافی کا ایک طریقہ اللہ نے رکھا ہوا ہے, شفا کا ایک طریقہ رکھا ہوا ہے, ٹریٹمنٹ پلان اللہ نے بنایا ہوا ہے مومنین کے لیے. کافروں کے لیے فرمایا یہ جنگ ہے اور ان کو جہنم میں ڈال دیا جائے گا. وہ مسلمان جو اللہ سے امید لگاتے ہیں انشاءاللہ اللہ تعالیٰ معاف کرنے والا ہے, بھائی اللہ معاف کر دیں گے, لیکن ٹریٹمنٹ کے بغیر تو نہیں ہوگا نا. تو ٹریٹمنٹ پلان کیا ہے کہ بھائی جس طرح اس دنیا میں جسم بیمار ہو جائے تو پھر ٹریٹمنٹ پلان ہوتا ہے, بیمار ہو گیا اب اس کو جو ہے ایمرجنسی روم میں لے جاتے ہیں, اور ایمرجنسی روم والے جو ہیں وہ اس کو ڈرپ لگاتے ہیں اور کہتے ہیں جی اس میں دوائی دیں گے, امیجیٹ اس کو جو ہے اس کے وائٹلز کو ٹھیک کریں گے. اسی طرح قبر کے اندر اللہ تعالیٰ نے ایک سسٹم بنایا ہوا ہے کہ اس کی وہاں پر ٹریٹمنٹ کی جائے گی اور وہاں انجیکشن لگائے جائیں گے قبر کے, قبر میں اس کی فیزیو تھراپی کی جائے گی. کہا کہ قبر جو ہے بندے کو دبائے گی اور بار بار پریس کرے گی, تو اب یہ جو کمپریشنز اس کو ملیں گی وہاں پر وہ فیزیو تھراپی ہوگی. حشر کا دن ہوگا اور کچھ لوگ عرش کے سائے کے نیچے کھڑے ہوں گے, اور اگر کسی کو نزلہ ہو, بخار ہو, سردی لگی ہو, اس کو تو گرم گرم جگہ پہ رکھا جاتا ہے, لہذا کچھ لوگ ایسے ہوں گے جنہیں عرش کا سایہ نہیں دیا جائے گا, یہ وہاں کھڑے رہیں گے اور اس گرمی میں پسینے پسینے ہو رہے ہوں گے. پھر اسی طرح اگر بیماری زیادہ ہو تو ہاسپٹل میں ایڈمٹ کر دیا جاتا ہے, اور جب ایڈمیشن ہو جاتا ہے تو وہاں اس کے ریگولر کلودنگ اتار دیے جاتے ہیں اور ہاسپٹل والے اس کو اسپیشل اپنے کلودنگ دے دیتے ہیں, پیشنٹ کے اپنے کپڑے ہوتے ہیں. لہذا جہنمی کے کپڑے جو ہیں وہ اسپیشل کپڑے ہوں گے جو اس کو پہنا دیے جائیں گے, اور اس میں سخت بدبو آئے گی, اور اس کے بعد جہنمی کو اگر پیاس لگے گی تو وہاں جس طرح یہاں میڈیسن پلائی جاتی ہے, اور اکثر میڈیسنز کو دیکھا کہ وہ بہت ہی کڑوی ہوتی ہیں, اوریجنلی تو وہ بہت ہی کڑوی ہوتی ہیں, बच्चों को बहुत सारा मीठा डाल के पिलाते हैं, फिर भी बच्चे मुंह बनाते हैं, अच्छा नहीं लगता। लेकिन अगर रियल दवाई पिला दें फिर तो सारा दिन ही जुबान कड़वी हो जाएगी। तो वहां जहन्नम की जो दवाई होगी उसका नाम है घिसलीन, तो घिसलीन पिलाई जाएगी वहां पर। यहाँ कफ सिरप पिलाए जाते हैं, वहां घिसलीन पिलाई जाएगी। फिर यहाँ पर टैबलेट्स देते हैं, और टैबलेट्स जो है अगर कोटेड ना हो तो जुबान पे रखें तो जुबान ही कड़वी हो जाती है। वहां जो है जकूम के नाम से इनको खाना दिया जाएगा, वला ताम इल्ला मिन गिसलीन ला याकुलुहु इल्ला खातिउन। अब ये इसको खाएंगे, इसको पिएंगे, और इससे उनके पेट की जो इंटेस्टाइन है ये कट कट के गिरेगी। इतनी पेनफुल सिचुएशन होगी, जैसे यहाँ का इलाज हॉस्पिटलाइज होना इतना पेनफुल है, तो भाई वहाँ जहन्नम में जाके हॉस्पिटलाइज होना और स्पिरिचुअल ट्रीटमेंट करवाना, और जिसमें कहा कि डेज में ट्रीटमेंट नहीं होगी बल्कि वहाँ हकबा हकई हकब रहेंगे, और एक हकब थाउजेंड्स ऑफ इयर्स का होगा। तो इतने थाउजेंड्स ऑफ इयर्स इंसान वहाँ रहेगा। और अगर किसी की बीमारी बड़ी कोई स्पेशल किस्म की हुई, फॉर एग्जांपल किसी को हैबिट हो गई कि वो दूसरों का दिल दुखाता है, हर्ट करता है, बाद लोगों को ये आदत होती है, तो फरमाया नारुल्लाहिल मुखदा अल्लदी तत्तरी अलल अफ़इदा। इस बंदे को जो है आग के साथ एक जो है गर्म जगह पर बांध दिया जाएगा, और फिर दूर से एक फ्लेम जो है तेजी से आएगा बार बार जैसे, और वो आके उसके हार्ट को बर्न करेगा। क्योंकि दुनिया में ये लोगों के दिल दुखाता था, अब इसकी ट्रीटमेंट भी यही है कि इसके दिल के ऊपर इस तरह से बार बार इसको जो है गर्म करके। कोई बंदा दुनिया से मोहब्बत करता था, माल से ज़कात नहीं देता था, इसके माल को गर्म किया जाएगा, हीट अप करके इसके माल को इसके बॉडी के साथ टच करेंगे, तो अब वो जो गोल्ड और सिल्वर से जो लव थी इसकी, अब वो इसको उसी से हीट अप किया जाएगा। कोई बंदा जिना करने का आदी है और जिना से पूरी बॉडी जो है एंजॉय करती है, एवरी सेल एंजॉय करता है, लिहाजा इस बंदे को एक ऐसी केव में डाल दिया जाएगा जहां स्कॉर्पियंस होंगे, और वो सारे स्कॉर्पियंस पूरी बॉडी के ऊपर चढ़ जाएंगे, और हर जगह पर वो इसको जो है वो काटेंगे और पूरी बॉडी पेनफुल हो जाएगी। अब ये सारी ट्रीटमेंट जो है ये उस बंदे की जा रही है जो ईमान के साथ वहां आया है, जो ये उम्मीद लगाता है कि अल्लाह मुझे वहां पाक कर देंगे, साफ कर देंगे। मैं अभी आजकल बहुत बिजी हूं, दुनिया के काम कर रहा हूं, और यहां गफलत करता रहा, लेकिन अल्लाह से उम्मीद रखी उसने कि मैं यहां पर वो जिक्रुल्लाह करके शिफाए कल्ब हासिल नहीं कर सका। करना तो यही चाहिए था भाई, दुनिया सारी कमाओ खाओ कोई प्रॉब्लम नहीं है, लेकिन साथ साथ अल्लाह ताला के साथ ताल्लुक रखना, ये सारा निजाम जो इबादात का बना हुआ है इससे इसके अंदर बिजी रहना और आखिरत की तैयारी में लगे रहना, ये तो मैंडेटरी था। उसने इसमें गफलत की, लिहाजा इसने उम्मीद रखी हुई थी कि अल्लाह ताला मुझे वहां पाक करेंगे, वहां अल्लाह ताला उसको पाक कर देंगे, और एक जमाना गुजरने के बाद इस बंदे को अल्लाह ताला जन्नत में भेज देंगे, साफ हो गया ये। लेकिन जिसने ये उम्मीद ही नहीं लगाई, जिसने ये बात मांगी ही नहीं है, जिसने अल्लाह ताला से ये ताल्लुक जोड़ा ही नहीं है, ایسے کافر کو ہمیشہ کے لیے جہنم میں ڈال دیا جائے گا, وہ ہمیشہ جلتا رہے گا, ہمیشہ سفرنگ کرتا رہے گا, کیونکہ اس نے کمپلیٹلی اپنی اسپرچولی ڈیمیج کر دیا, روح کو اس نے مار دیا, ختم کر دیا, اس لیے ہمیشہ کی سزا ہے. بعض لوگ کہتے ہیں بھائی کافروں کو ہمیشہ کی سزا کیوں ہے؟ ہمیشہ کی سزا اس لیے ہے کہ بھائی اگر کوئی گاڑی خراب ہو جاتی ہے تو اس کو ریپیئر کر لیتے ہیں, اور اگر وہ ٹوٹل ہو جاتی ہے تو اس کو جنگ کر دیا جاتا ہے. اگر روح کی بیماری پارشل ہوئی تو ریپیئر ہوگی, اور اگر روح کی بیماری ٹوٹل ہو گئی جس میں شرک ہے, ان شرک لظلم عظیم, تو بہت ہی انفیئرنیس ہے اللہ تعالیٰ کے ساتھ کہ اس نے اللہ کو مانا ہی نہیں بلکہ اللہ کے مقابلے میں کسی اور کی عبادت کرتا رہا, اس حال میں یہ اب ہمیشہ ہمیشہ کے لیے اللہ سے دور ہو گیا. ایسا نہیں ہے کہ اس کو ایک عرصے کے بعد دوبارہ, جو مر گیا ختم ہو گیا, دوبارہ کہاں سے اٹھ جائے گا؟ تو اب اس وقت ہمیں کرنا کیا ہے؟ الحمدللہ رمضان آ رہا ہے, تو بھئی ہمیں گناہوں سے توبہ کرنی چاہیے. پہلی, سب سے پہلی چیز, نیک بننے کا ارادہ کرنا چاہیے کہ میں نیک بن کے زندگی گزاروں گا. ارادہ ہی نہیں ہوگا تو کبھی بھی نیک نہیں بنے گا. اور دوسرا کہ اللہ تعالیٰ سے دعا مانگنی چاہیے کہ یا اللہ مجھے نیک بنا دے, میں خود نہیں بن سکتا, بہت مشکل کام ہے, بندہ کرنا چاہتا ہے لیکن کر ہی نہیں سکتا. ایک چھوٹا بچہ ہے, وہ ہیوی ویٹ اٹھانا چاہتا ہے, مسل بلڈ کرنا چاہتا ہے لیکن وہ ہیوی ویٹ اٹھا ہی نہیں سکتا, اس کے مسل ہی ویک ہیں. ہم اسپرچولی اتنے ویک ہیں تو ہمیں کیا ہے, ہیلپ چاہیے. اگر وہ اس میں کوئی اس کو شیئر کر لے, ہیلپ کر دے, تو وہ اٹھا لے گا اس وزن کو. تو ہم اس ہیلپ کے لیے اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہماری مدد کر دیں, اور اللہ تعالیٰ ہم جو ہے ہمیں یہ نیکی والی زندگی گزارنا ہمارے لیے آسان کر دے. جن لوگوں پہ اللہ تعالیٰ مہربانی کر دیتے ہیں ان کے لیے دنیا ساری ایک جیسی ہو جاتی ہے, وہ چاہے مکہ میں رہیں, چاہے وہ امریکہ میں رہیں, چاہے وہ افریقہ میں رہیں, عرب کے ہوں یا عجم کے ہوں, ان سب کے لیے آسان ہو جاتا ہے, اللہ آسان کر دیتے ہیں. اور جو اللہ سے مانگتا ہی نہیں ہے, ارادہ ہی نہیں کرتا, وہ چاہے مکہ میں بھی رہتا ہو تو وہاں پر بھی گناہ کرتا ہے, اور جہاں گناہوں کی اپرچونٹی زیادہ ہے وہاں وہ زیادہ پھر گناہ کرتا ہے. پاکستان یا ہمارے جیسے اکثر لوگ پاکستان کے اوریجنل ہی ہیں, تو پاکستان میں اگر شراب نہیں ملتی تو وہاں تو وہ نہیں پی سکے گا, لیکن اگر یہاں لینڈ کیا اس نے, یہاں اوپن اویلیبل ہے, تو ہو سکتا ہے وہ دوسرے دن ہی جا کے شراب خریدے گا اور شراب پی رہا ہوگا بیٹھا ہوا, کیونکہ اب یہاں اپرچونیٹیز ہیں لہذا وہ یہاں گناہ بھی اتنی زیادہ کرے گا. تو بھائی اللہ تعالیٰ ہمیں رمضان کی تیاری کی توفیق عطا فرمائے. رمضان المبارک آ رہا ہے اور اس مہینے میں خوب خوب عبادت کرنی ہے, اور جو بھی ہم گناہ کر بیٹھے اس کی سچی پکی توبہ کرنی ہے, اللہ کو منانا ہے, اللہ ہم سے راضی ہو جائے. وآخر دعوانا ان الحمدللہ رب العالمین.